Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको छ महिनामा भ्रष्टाचार सम्बन्धी 441 उजुरी दर्ता 135 मुद्दाको टुङ्गियो लाग्यो।
हिमपातका कारण कर्णालीका 4 विमानस्थल बन्द। सेनापानीले बाँकीमा करिब 10 करोड मूल्य बराबरको इट्टा क्षति।
प्रदेश 5 प्रदेश सभा र विभिन्न मन्त्रालयका 4 पाङ्ग्रे सवारी साधन खरिदमा झन्डै 57 लाख अनियमितता भएको लेखा समितिको ठहर।
र धनगढी प्रिमियर लिग क्रिकेट डिपिएल वर्षाका कारण प्रभावित, उद्घाटन खेल भोलि हुने। हिमाल पहाड तराई कोही छैन प्राय। बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा हिमपात भएको छ। वृन्दनगरको उत्तरी क्षेत्रमा पर्ने सिद्धपाइलादेखि रातानाङ्ला, रतु, गर्पन तथा दैलेखमा पर्ने रानीमत्ता, गुराँसे लगायतका क्षेत्रमा दोस्रो पटक हिजो हिमपात भएको थियो। यी क्षेत्रमा यसअघि गत 10, 11 र 12 गते पनि हिमपात भएको थियो। हिमपातका कारण कर्णालीका साथै सुदूरपश्चिमका उच्च पहाडी र हिमाली जिल्लामा भने यातायात तथा हवाई सेवा समेत प्रभावित भएको छ। हुम्लामा जिल्लाको एकमात्र यातायातको साधन हवाई जहाज उडान फेरि बन्द भएको छ। जिल्लामा हिउँ 5 फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै 1 हप्ता लाग्ने विमानस्थल कार्यालयले जनाएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमीकोटमा 5 फिट हिउँ जम्नुका साथै चिसो बढेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले बताउनुभयो। हिमपातले उत्तरी नामखा गाउँपालिकाका नागरिक सिमकोटसम्म सम्पर्क सञ्चारमा विहीन भएका छन्।
यस्तै हिमपातकै कारण हुम्लासहित कर्णालीका 4 विमानस्थल बन्द भएका छन्। हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावन मार्गमा बाक्लो हिउँ जमेका कारण नेपालगञ्ज लगायतका ठाउँदेखि कुनै पनि उडान हुन नसकेको जनाइएको छ। लगातारको हिमपातका कारण धावन मार्गमा बाक्लो हिउँ जमेको हो। विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन्। हिउँ जमेका कारण जुफाल विमानस्थल पनि बन्द रहेको छ। विमानस्थलको धावन मार्गमै 2 फिटसम्म हिउँ जमे पछि करिब 1 सातासम्म हवाई उडान ठप्प हुन सक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुफाल शाखाले जनाएको छ। यस्तै पानी परेसँगै परेको असिना पानीले बाँकेको कृषि क्षेत्रमा पनि क्षति पुर्याएको जनाइएको छ। 81 आएको असिना पानीले पाक्न लागेको मसुरु, चना, रहर, तोरी, मकै लगायतका तरकारी बालीमा समेत नोक्सानी पुर्याएको जनाइएको छ। बाँकेमा करिब 200 हेक्टर बढी क्षेत्रमा लगाइएको हिउँदे मकै बालीमा धेरै क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कानुन एकाइ मकै जुन बाँकेका सञ्चालक जयपाल मौर्यले बताउनु भएको छ। डडुवा गाउँपालिका वडा नम्बर 6 हिर्मनीमा लगाएको करिब 600 हेक्टर आलु खेतीमा असिना पानीले नोक्सान गरेको कृषकहरूले बताएका छन्। डडुवामा असिनाले गर्दा सागपात लगायतका तरकारीलाई समेत क्षति पुर्याएको भन्दै कृषक गुरुदिन यादवले गौबालीमा पनि नोक्सान पुगेको बताउनु भएको छ। असिना पानीले बाली नालीमा पुगेको क्षतिबारे तथ्याङ्क सङ्कलन गर्ने काम पनि सुरु गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनु भएको छ।
यता मुगुका गाउँबेसी हिउँले सेतामे भएका छन्। हिमपातले मुगु सदरमुकाममा गमगढी बजार क्षेत्र लगायतका आसपासका गाउँबस्ती रुखहरू लगायत सेतामे भएका छन्। हिमपातले गर्दा जाडो बढेपछि जनजीवन उत्तिकै प्रभावित भएको छ। जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगु मकमाङरोङ गाउँपालिकामा रहेका बस्ती मुगु, डोल्फु, ताखा, खारी, चिते लगायतका गाउँमा भारी हिमपात भएको छ। हिमपातका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ। गाउँ बस्तीबाट सदरमुकाम गमगढी बजार आवाजात गर्न स्थानीयलाई असहज भएको छ। हिमपातले जनजीवन प्रभावित बनेपछि बाली, फलफुल तथा जडीबुटी सप्रने आशामा किसान भने खुसी भएका छन्। खडेरीले काकाकुल भएका किसान हिमपातले भने खुसी भएका हुन्।
स्थानीयदेखि प्रदेश र संघीय सरकार सबैले बारम्बार भ्रष्टाचार नियन्त्रण गर्ने कुरा गरे पनि उल्लेख्य प्रगति भने हुन सकिरहेको छैन। भ्रष्टाचार सम्बन्धी नियमनकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा पनि नेपाल बढी भ्रष्टाचार हुने देशहरूको सूचीमै रहेको छ। कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको छ महिनामा परेका 441 उजुरीमध्ये 135 टुङ्गो लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जानकारी दिएको छ। गत आर्थिक वर्षको समेत गरी 621 उजुरीमध्ये 168 टुङ्गो लागेको छ भने अरू प्रक्रियामा रहेका छन्। कार्यालयमा जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेत र विषयगत रूपमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरू बढी परेका छन्। यसै सन्दर्भमा मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीलाई राष्ट्रिय तुलनामा कर्णाली प्रदेशमा भ्रष्टाचारको अवस्था कस्तो छ त भनी सोधेको छु।
क्षेत्रमा चाहिँ राष्ट्रिय स्तरको भन्दा अलिकति कम नै चाहिँ भ्रष्टाचार भएको अथवा सुशासन केही न केही अन्यत्र भन्दा यहाँ चाहिँ अलिकति बढी नै सुशासनको अवस्था अनुभूति गर्न सकिन्छ। किन भन्दा यी तथ्यहरूले पनि भन्छ। यो क्षेत्रमा अर्को विश्लेषणको पाटो के हो भन्दाखेरि चाहिँ यो प्रदेश स्वाभाविक रूपमा भूगोलको हिसाबले ठुलो भए तापनि स्रोत साधन खर्च हुने हिसाबले यो सानो हो। यहाँ चाहिँ ठुल्ठुला जस्तो राष्ट्रिय गौरवको आयोजना यो क्षेत्रभित्र एउटा मात्रै छ, भेरी बबई डाइभर्सन मात्रै छ। त्यस्तै गरी प्राथमिकता प्राप्त भन्छ केन्द्रले चाहिँ एउटा योजनाहरूको वर्गीकरण गर्छ, P1 P2 P3 भनेर वर्गीकरण गर्ने गरेका छ। ठुला स्तरका आयोजना योजनाहरू पनि यो क्षेत्रमा कम छन्। ठुल्ठुलो बजेट खर्च हुने ठाउँ त्यहाँ चाहिँ भ्रष्टाचार बढी हुने देखिएको छ। यी सबै कुराहरू चाहिँ यो प्रदेशको मापनमा चाहिँ न्यून नै भएको हिसाबले पनि यो प्रदेश चाहिँ अरूको तुलनामा चाहिँ राष्ट्रव्यापी जुन तह छ, जुन मापनको चाहिँ इन्डिकेटर छ, त्योभन्दा यो प्रदेशमा अलिकति केही न केही कमै भ्रष्टाचार हो अथवा सुशासनको तह चाहिँ केही न केही अन्यत्र भन्दा अलिकति राम्रो हो कि भन्ने मैले अनुमान गरेँ।
तर अझै पनि कतिपय योजनाहरू पार्दा, परेका योजनाहरूको बिल भरपाई पास गर्दा, अनावश्यक रूपमा झुलाउने, आर्थिक लेनदेन हुने क्रम त यत्र तत्र सर्वत्र हरेक जसो कार्यालयमा छ, त्यसलाई चाहिँ कसरी रोक्न सकिएला?
अब यसलाई रोक्ने भनेको स्वाभाविक रूपमा सेवाग्राही पक्ष चाहिँ सचेत हुनुपर्ने अवस्था हुन्छ। सेवाग्राहीले मैले घुस दिन्न, मैले घुस खान्न भन्ने अठोटका साथ सेवाग्राहीले चाहिँ मैले चाहिँ नियमअनुसार चाहिँ लाग्ने समय म पर्खिन्छु, मैले मेरो नियमअनुसार चाहिँ हुने कुराहरूसम्मको चाहिँ मैले धैर्यता गर्छु भन्ने धैर्यता उहाँहरूले पनि गरिदिनुपर्ने हुन्छ। भ्रष्टाचार त तिनवटा पक्षमा सँग सम्बन्धित छ नि त। एउटा जहाँबाट सर्भिस डेलिभरी हुन्छ त्यो सर्भिस डेलिभरी गर्ने निकाय चाहिँ जिम्मेवार नहुँदाखेरि चाहिँ भ्रष्टाचार हुने हो। अर्को सेवा प्राप्त गर्ने वर्ग अथवा सेवाग्राही भन्छौँ अथवा आम जनता भनौँ, जसले त्यहाँबाट सेवा पाइन्छ उहाँहरू सचेत नहुँदाखेरि को कारणले भ्रष्टाचार भएको हो। अर्को पक्ष भनेको चाहिँ सुशासन कायम गर्ने निकायको सक्रियता भनौँ, अख्तियार भनौँ, अथवा सुशासन कायम गर्ने अरू पनि निकाय छन्। अख्तियार सबैभन्दा माथि छ, संवैधानिक निकायको रूपमा छ, राष्ट्रिय सतर्कता केन्द्र छ, प्रमुख जिल्ला अधिकारीले पनि अख्तियारको अधिकार प्रयोग गर्नुहुन्छ। साथसाथै आफ्नै तालुका कार्यालयहरू जस्तो यहाँ हामीसँग कुनै एउटा जिल्ला तहको कार्यालय छ भने त्यो जिल्ला तहको कार्यालयलाई विभागले हेर्छ, मन्त्रालयले अनुगमन गर्न पाउँछ, यहाँ चाहिँ सञ्चालित योजनालाई चाहिँ केन्द्रले पनि अनुगमन गर्न सक्छ, अथवा नागरिक समाज भन्छौँ नि हामीले त्यसले पनि हेर्न सक्छ। अलिकति यो सञ्चार जगतले पनि बहस पैरवी गर्दा चाहिँ एउटा चाहिँ राम्रोसँग खोज पत्रकारिताको आधारमा रहेर तथ्यगत रहेर
हामीले भ्रष्टाचारको कुरामा कतिको एकदम सूक्ष्म तरिकाले गहन तरिकाले अध्ययन अनुसन्धान गर्यौँ, किन भ्रष्टाचार भइरहेछ, यसलाई कसरी रोक्न सकिन्छ, कहाँ कहाँ भ्रष्टाचार भइरहेछ भन्ने कुरा, र त्यसमा कतिको प्रभावकारी कार्यान्वयन गर्न सकौँ,
सबैतिर चाहिँ कमी कमजोरी भइसके पछाडि यहाँ एक्लो प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भनेरै हामीले चाहिँ अहिले नागरिक साझेदारी, नागरिक समाजसम्मको एक साथ सहयोगको कुराहरू गरिरहेछौँ, र यसले गर्दा चाहिँ सबैको चाहिँ एउटा भ्रष्टाचार त तिनवटा उपस्थितिसँगै नभइकन हुँदैन नि। अख्तियारले निगरानी राम्रोसँग गरिदिनु पर्यो, जनताले पनि भ्रष्टाचार गर्दिनँ, गर्न पनि सघाउ पुर्याउँदिन, र सुशासन कायम गर्नलाई मैले सघाउ पुर्याउँछु भन्ने अठोट हुनु पर्यो, र सेवा प्रदान गर्ने जुन मेजर निकाय चाहिँ सार्वजनिक निकाय हुन् ती निकायले विधि पद्धति र काम
त्यसो हुन सक्यो भने भ्रष्टाचारै भएन, भ्रष्टाचारको कुरै आएन। यहाँनिर हामीले जनताका जहाँ जहाँ बढी दैनिक जीवनसँग सम्बन्धित कामहरू हुन्छन् कार्यालयकै नामहरू लिँदाखेरि मालपोत होला, नापी होला, यातायात होला, नगरपालिकाहरू होलान्, ती कार्यालयहरूमा हामीले बिचुलियाहरूको चहल पहल पनि हेऱ्यौँ भने त्यो फर्म भन्ने नाममा होस् अथवा यो सघाइदिन्छु त्यो सघाइदिन्छु भन्ने नाममा होस् असाध्यै चलखेल बाक्लै देखिन्छ र उहाँहरूको त्यहाँको कार्यालयका प्रमुखहरूसँग त्यहाँका अन्य कर्मचारीसँगको पहुँच सहज देखिन्छ। म एउटा सेवाकार भएर जाँदा मेरो काम ढिलो हुन्छ, उहाँहरू मार्फत गयो भने काम छिटो बन्छ, यो पनि भ्रष्टाचारै त हो नि।
एकदमै त्यो पनि भ्रष्टाचार हो।
यतातर्फ हाम्रो ध्यान यसलाई हेर्ने कसले रोक्ने कसले
रोक्ने स्वाभाविक रूपमा रोक्ने संवैधानिक दायित्व अख्तियारकै हो र यसलाई सहयोग गर्ने नागरिक समाज र सेवाग्राहीले नै हो, आम जनताले नै हो। अहिले चाहिँ केही न केही प्रविधिको प्रयोग भएको छ, प्रविधिले चाहिँ केही न केही ट्रान्सपारेन्ट गर्छ। हामी सबै वर्गले सबै पक्षले यो निगरानी गर्ने पक्ष संवैधानिक निकायदेखि नागरिक पनि सचेत नभएसम्म नागरिकले दुईवटा कुरा गर्नु पऱ्यो। एउटा कुरा म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्नलाई सघाउँदिनँ भन्ने अठोट नागरिकमा पनि हुनु पऱ्यो। अर्को कुरो भ्रष्टाचारीलाई हेर्ने दृष्टिकोणमा पनि कुनै न कुनै रूपमा चाहिँ भ्रष्ट कर्मचारी भ्रष्ट संस्थालाई चाहिँ हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पऱ्यो, त्यसलाई नेगेटिभ रूपमा हेर्नु पऱ्यो, त्यसलाई चाहिँ यो दण्डात्मक तरिकाले चाहिँ नागरिक समाजले पनि स्वस्फूर्त व्यवहार गर्न सक्नु पर्यो। त्यो हुन सक्यो भने के हुन्छ भन्दाखेरि चाहिँ भ्रष्टाचारीले म केही गरी भ्रष्टाचारी हुनु डरिएँ भने चाहिँ मलाई समाजले बहिष्कार गर्छ भन्ने भावनाको
रेडियो भेरी एफएम
तपाईँहरूले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यति बेलासम्म हामीले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको छ महिनामा भ्रष्टाचार सम्बन्धी 441 उजुरी दर्ता, 135 मुद्दाको टुङ्गो लाग्यो। लेक हिमपातका कारण कर्णालीका चारवटा विमानस्थल बन्द, असिना पानीले बाँकेमा 15 करोड मूल्य बराबरको इट्टामा क्षति लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर। आज वसन्त पञ्चमी एवं सरस्वती पूजा विधिपूर्वक मनाइदिन्छ। संगीत ज्ञान र विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज स्कुल क्याम्पस गुरुकुल लगायतका शैक्षिक संस्थाहरूमा विशेष कार्यक्रम गर्ने गरिन्छ। आज बाल बच्चालाई अक्षर चिनाउने शुभ दिनका रूपमा पनि यसको उपयोग गर्ने गरिन्छ भने आज सृजना ज्ञानको पूजा गर्ने दिनका रूपमा पनि आजको दिनलाई लिने गरिन्छ। आजबाट वसन्त ऋतु सुरु हुने र बिस्तारै चिसो कम हुँदै जाने जनविश्वास रहेको छ।
प्रदेश सरकारले बजेट विनियोजन गर्दा मनपरे ढंगले गरेको स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको गाउँपालिका महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी जनप्रतिनिधिले प्रदेश सरकारले बजेटको समान वितरण गर्न नसकेको गुनासो गरेका हुन्। सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारको बजेट वितरण प्रणालीले योजना सञ्चालनमा समेत असहजता ल्याएको बताएका छन्। स्थानीय तहको बजेट एकातिर र प्रदेश सरकारको बजेट अर्कोतिर हुँदा योजनामा एकरूपता आउन नसकेको उनीहरूको गुनासो छ। संघीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजनमा ढिलाइ गर्दा समस्या भएको भन्दै तत्काल कर्मचारी समायोजनलाई टुङ्ग्याउनु पर्ने भनाइराखेका छन्। गाउँपालिका तथा नगरपालिकामा कानून बनाउँदा बाँझिने डरले कानून नबनाउँदा काम गर्न समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन्। गाउँपालिका महासंघको पहिलो अधिवेशनले प्रदेश कमिटी चयन गर्नेछ।
सार्वजनिक लेखा समितिले प्रदेश नम्बर 5 प्रदेश सभा र विभिन्न मन्त्रालयका 4 पाङ्ग्रे सवारी साधन खरिदमा झण्डै 57 लाख अनियमितता भएको ठहर गरेको छ। समितिले सचिवालयमा 37 लाख र अरू मन्त्रालयमा समेत गर्दा 57 लाख रुपियाँ राज्यलाई नोक्सानी भएको ठहर गर्दै यो रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्न निर्देशन दिएको छ। प्रदेश सभाले 11 टाटा कम्पनीका टाटा स्ट्रोम सफारी प्रति गाडी 71,94,909 रुपियाँमा खरिद गरेको जनाइएको छ। टाटा कम्पनीको नेपालको आधिकारिक विक्रेता सिप्रदीले भन्सार यातायात खर्च बिमा सडक कर समेत गरी प्रति गाडी 55,78,662 रुपियाँमा खरिद गरेको समितिको अधीन प्रतिवेदनमा उल्लेख छ। यस्तै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले 72,99,000 र सामाजिक विकास भौतिक पूर्वाधार उद्योग पर्यटन तथा वन मन्त्रालयले भने यही गाडीलाई 72,42,000 खरिद गरेको पाइएको छ। सार्वजनिक लेखा समितिका सभापति दिल्ली बहादुर चौधरीले टाटा स्ट्रोम गाडी खरिदमा खरिदकर्ताले प्रक्रिया पुर्याए पनि राज्यलाई झण्डै 57 लाख नोक्सानी पुर्याएको समितिले ठहर गरेको बताउनु भएको छ। समितिले यही गाडी सर्वसाधारण अन्य सङ्घ संस्थाले खरिद गर्दा 68,55,000 खरिद गरेको पाइएकोले यही मूल्यमा प्रदेश सरकार र सचिवालयले भुक्तानी दिनुपर्ने निर्णय गरेको छ। खरिद गरेका 15 गाडीमध्ये सचिवालयका 11 गाडीको भुक्तानी हुन बाँकी छ भने मन्त्रालयका 4 गाडीको भुक्तानी भइसकेको छ।
लगातारको वर्षापछि परेको असिना पानीले बाँकेमा करिब 10 करोड मूल्य बराबरको इट्टा नोक्सानी भएको छ। बेमौसमित वर्षात र असिना पानीका कारण करिब 10 करोड मूल्य बराबरको काँचो इट्टा नोक्सान भएको नेपाल इट्टा व्यवसायी संघ बाँकेले जनाएको छ। 81 परेको असिना पानीका कारण 7 लाख काँचो इट्टा गलेर नष्ट भएको नेपालगञ्ज 14 स्थित रमन इट्टा उद्योगका सञ्चालक पङ्कज मिश्रले बताउनुभयो। यसअघि पनि परेको पानीले लाखौँको इट्टामा क्षति पुगेको बताउँदै उहाँले बेमौसमी वर्षातले तयार पार्दै गरेका र पोल्नका लागि राखेका काँचो इट्टा गलेर नष्ट भएको गुनासो गर्नुभयो।
सशस्त्र द्वन्द्वकालको घटनाको सत्य तथ्य पत्ता लगाउन गठित दुई आयोग सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय अरू 1 वर्षका लागि थप भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071लाई संशोधन गर्न बनेको विधेयक 75 प्रमाणीकरण गरेपछि दुई आयोगको समय थप भएको हो। दुवै आयोगको समय यही माघ 27 गतेसम्म मात्र रहेको थियो। सरकारले दुई आयोग 71 साल माघ 27 गते 2 वर्षका लागि गठन गरे पनि समयमा काम हुन नसकेपछि पटक पटक समय थप्दै आएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोगमा 64,000 र बेपत्ता छानबिन आयोगमा 2,500 उजुरी परेका छन्। दुवै आयोग आफूहरूले अहिलेसम्म काम गरेका प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको बताएका छन्। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अनिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेसले भीमदत्त नगरपालिकाको 4 नगरसभा बहिष्कार गरेको छ। नेपाली कंग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले 6 महिनामा हुनुपर्ने नगरसभा समयमै नभएको भन्दै भीमदत्त नगरपालिकाको 4 नगरसभा बहिष्कार गरेका हुन्। उनीहरूले हिजो हुने भनेको भीमदत्त नगरपालिकाको 4 नगरसभा अवरुद्ध गरेका हुन्। कंग्रेसबाट निर्वाचित 39 जना जनप्रतिनिधिहरूले 6 महिनामा हुनुपर्ने नगरसभा 7 महिना पछि भएको र 48 घण्टाभित्र नगरसभाको कार्यविधि दिइसक्नुपर्ने प्रावधान भए पनि कार्यविधि नदिएकाले नगरसभा अवरुद्ध गरेको जनाइएको छ।
उखु किसानले 1 साताभित्र सरकारी अनुदानको रकम नपाए आन्दोलन उत्रने चेतावनी दिएका छन्। सरकारले उखु बिक्री बापत गर्दा आर्थिक वर्ष 74-75 प्रति क्विन्टल 65 रुपियाँ 28 पैसा अनुदान दिने घोषणा गरे पनि अझै पाउन नसकेको भन्दै उखु किसानहरू आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। नेपाल उखु उत्पादक महासङ्घको बैठकले अनुदान रकम उपलब्ध गराउन सरकारलाई 1 साताको समय सीमा दिएको हो। यो अवधिमा अनुदान रकम नपाए चरणबद्ध आन्दोलनमा उत्रने निर्णय भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिल मुनि मैनालीले बताउनु भएको छ। बैठकले सरकारले निर्धारण गरेको मूल्यअनुसार अघिल्लो वर्षकै केही चिनी उद्योगहरूले किसानको भुक्तानी दिन बाँकी रहेकाले भुक्तानी पनि 1 हप्ताभित्रै दिलाउनुपर्ने माग समेत गरेका छन्।
यता सुदूरपश्चिमका उखु किसानलाई अनुदानको रकम पाउन पनि मुस्किल भएको गुनासो गरेका छन्। सरकारले गत वर्षदेखि नै सिधै उखु किसानको खातामा अनुदानको रकम पठाउने बताए पनि उखु बिक्री सुरु भएको 2 महिनासम्म अनुदानको 1 पैसा पनि नपाएको उखु किसानले बताएका छन्। सुदूरपश्चिमका उखु किसानहरूले सरकारले निर्धारण गरेको न्यूनतम खरिद मूल्यभन्दा प्रति क्विन्टल 35-65 रुपियाँसम्म कममा उखु बिक्री गर्दै आएका छन्। चिनी मिलहरू बढीमा 436 रुपियाँ प्रति क्विन्टल उखु किसानलाई दिँदै आएका छन्। तर किसानले सरकारका तर्फबाट पाउनुपर्ने भ्याट बापतको अनुदान प्रति क्विन्टल 65 रुपियाँ 28 पैसा भने अझैसम्म पाएका छैनन्।
हरङ्ग नेपाल सुर्खेतको अध्यक्षमा फेरि गणेश गौतम चयन हुनुभएको छ। हिजो भएको साधारण सभाले गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा उमालाल आचार्य, सचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा यमनारायण आचार्य र सहसचिवमा खुमलाल नेउपाने चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा केशव ढकाल, माया थापा, हरि ढकाल, सविता कोरेला, ज्ञानबहादुर नेपाली, तिलक पौडेल, नवराज खराल र निर्मल प्याकुरेल चयन हुनुभएको छ। सभाले वरिष्ठ कलाकार प्रेमदेव गिरीलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ भने सल्लाहकार समिति पनि गठन गरिएको छ। आरङ्ग नेपालले कर्णाली प्रदेशमा रहेर कलाकारिताका माध्यमबाट समाजमा सकारात्मक सन्देश पैदा गरेको भन्दै वरिष्ठ कलाकार गिरीले यसलाई अझ थप सक्रियताका साथ अघि बढाउनु पर्ने बताउनु भएको छ। उहाँले आगामी दिनमा समेत कर्णाली लगायत देशभर कलाकारिताको विकासमा लाग्न शुभकामना दिनुभएको छ।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाली क्रिकेट खेलाडीहरूको दुई वर्षदेखि रोकिएको मासिक तलब आइसिसीले निकासा गरेको छ। सन् 2016 रोकिएको तलब बापतको 1,27,00,000 रुपियाँ आइसिसीले राष्ट्रिय खेलकुद परिषदको खातामा पठाएको हो। 2016 नेपाल क्रिकेट संघ क्या निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरूको पछिल्लो समय तलब भने पाउन सकेका छैनन्। क्या निलम्बनमा परेपछि प्रत्यक्ष रूपमा आइसिसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ। खेलाडीको तलब रिलिज गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले 3 पटकसँगसम्म पहल गरेको थियो। तलब वितरणका लागि प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ वर्गीकरण गरेर आइसिसीमा पठाइएको थियो। 21 खेलाडीलाई ए बी र सी श्रेणीमा 7-7 गरी समावेश गरिएको छ। यस श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लाइमछाने र दिपेन्द्र सिंह एरी रहनु भएको छ। यस्तै 2 वर्षको तलब एकमुष्ट लिँदा यस श्रेणीमा पर्ने खेलाडीले जनै 8,40,000 रुपियाँ पाउने भएका छन्। यस्तै बी श्रेणीमा पर्ने खेलाडीहरूले भने एकमुष्ट 6,00,000 रुपियाँ पाउने भएका छन् भने सी श्रेणीमा पर्ने खेलाडीहरूले एकमुष्ट 3,00,000 रुपियाँ पाउने भएका छन्। यस श्रेणीका खेलाडीले मासिक 35,000 रुपियाँ, बी श्रेणीका खेलाडीले मासिक 25,000 र सी श्रेणीका खेलाडीहरूले मासिक 15,000 रुपियाँ तलब पाउनेछन्।
यस्तै हिजोदेखि हुने भनिएको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट वर्षाका कारण प्रभावित भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमीले धनगढीको क्रिकेट फाप्ला मैदानमा हिजो हुने भनिएको विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्स बीचको खेल भोलि सोमबार मात्र हुने जनाएको छ। प्रतियोगिताको उद्घाटन भने पूर्व निर्धारित समयमा हिजै स्थानीय एक होटलमा गरिएको छ। प्रतियोगिताको विजेताले 30,00,000, उपविजेताले 12,00,000 र तेस्रो हुने टिमले 4,00,000 तथा चौथो हुने टिमले 2,00,000 रुपियाँ प्राप्त गर्ने आयोजकले बताएका छन्। फागुन 11 गतेसम्म चल्ने प्रतियोगितामा धनगढी स्टार्स, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डन्स र विराटनगर किङ्सको सहभागिता रहेको छ। खेल खबरसँग लैला बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको 6 महिनामा भ्रष्टाचार सम्बन्धी 441 उजुरी दर्ता, 135 मुद्दाको टुङ्गो लाग्यो।
हिमपातका कारण कर्णालीका 4 विमानस्थल बन्द, सिनापानीले बाँकेमा करिब 10 करोड मूल्य बराबरको इट्टामा क्षति पुगेको दावी।
प्रदेश 5 प्रदेश सभा र विभिन्न मन्त्रालयका 4 पाङ्रे सवारी साधन खरिदमा झन्डै 57,00,000 अनियमितता भएको लेखा समितिको ठहर।
र धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट वर्षाका कारण प्रभावित, उद्घाटन खेल भोलि हुने। हस्तहरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु राउत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।